यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका 579 जनाको शव फेला, उद्धार कार्य जारी। बाढ़ी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन। अब समाचार विस्तारमा। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 579 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त शवहरू फेला परेको जानकारी दिएको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, चितवनमा 233, तनहुँमा 30 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। यसै गरी 1924 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15, रसुवामा 161 जना, नुवाकोटमा 1 जना, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 66 जना सम्पर्कविहीन रहेको प्राधिकरण जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिक कहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशीमा गएको बाढ़ीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउँदै उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले बाढ़ी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको पनि जानकारी दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढ़ीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको पनि बताउनुभयो। विश्व बैंकले बाढ़ी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरूप 167 मिलियन अमेरिकी डलरको घोषणा गरेको छ। यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ। साथै भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बापत शनिबारसम्म सहयोग उपलब्ध हुनेछ। स्विजरल्याण्डबाट 1 मिलियन, स्विस फ्रेङ्क संयुक्त राष्ट्रसंघको व्यवस्थापन खर्च गर्ने गरी स्थापनमा खर्च गर्ने गरी प्रतिबद्धता आएको छ। यसैमध्ये अक्सफार्मले 200 थान सरसफाई सामग्रीका प्याकेट र 1,000 थान पानी शुद्धिकरणका लागि एक्वा ट्याबलेट उपलब्ध गराएको छ। डिसिय नेपालले धादिङमा 100 जोर गमबुट, 20 थान बेलचा, 50 बक्स पन्जा पनि उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले पनि 200 थान गैर खाद्य राहत सामग्री वितरण गराएको छ। त्यसै गरी रसुवा बाढ़ी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले शुरू गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम पनि जारी रहेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार हालसम्म 4,38,52,252 रूपियाँ रकम जम्मा भइसकेको छ भने देश तथा विदेशबाट निरन्तर सहयोगको प्रतिबद्धता समेत व्यक्त भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कड़ा कार्यवाही गर्ने चेतावनी पनि दिएको छ। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण समेत भएको मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा हिजो जारी विज्ञप्तिमा भनिएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढ़ी प्रभावित बाल बालिकालाई गैर कानूनी रूपमा ओसार पोसार नगर्न सतर्क गराएको छ। भोटेकोशी नदीमा लेतो सहित पानीको सतह पुनः बढ़ेसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले 7.25 करोड़ रूपियाँ निकासा गरेको छ। रसुवा बाढ़ी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले शुरू गरेको प्रधानमन्त्री राहत कोषबाट रकम आवश्यक परेका स्थानीय तहलाई विनियोजन हुने भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अल्पत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार कार्य शुरू गरिएको छ। भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीका कारण अवरूद्ध भएको रसुवाको सड़क सञ्जाल पुनः सञ्चालनमा आएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग पनि पुनः सञ्चालनमा आएको छ। गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ 4 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले बाढ़ीबाट प्रभावित नागरिकका लागि तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 2 करोड़ उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 सहयोग हस्तान्तरण गरिएको छ। चीनका राष्ट्रपति शी चिनफिङले नेपालमा आएको प्राकृतिक विपदप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई हिजो समवेदना सन्देश पठाउनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आजदेखि शुरू भएको छ। 1 वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुछार समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ। राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू गरेको ऐतिहासिक तथ्य रहेको छ। भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाई जात्रा पर्व साँझबाट शुरूआत भएको छ। शुक्रबार साँझबाट शुरूआत भएको छ। भक्तपुर दरबार स्क्वायर स्थित तलेजुबाट घिन्ताङ घिसी नाचको प्रदर्शन शुरू भएसँगै जात्रा शुरू भएको हो। अन्तर्राष्ट्रिय समाचार, नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वत नर्वेको नयाँ राजा बन्नु भएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलिटिक एमोनियाको उपचारमा रहनु भएको थियो। मौसम सम्बन्धी जानकारी, आज कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी नदीमा आएको बाढ़ीमा परेका 579 जनाको सफेला उद्धार कार्य जारी। बाढ़ी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।